تفسیر سورت الکہف آیت نمبر 45 سے لے کر 49 تک. اللہ رب العزت نے دنیا کی زندگی کی مثال پیش کی ہے, بتایا ہے کہ دنیا کی زندگی کی محبت میں انسان جب اندھا ہو جاتا ہے تو اللہ کے رسول کی بات ماننے سے انکار کرتا ہے. اللہ رب العزت فرما رہے ہیں یہ آیت نمبر 45 میں, وَضْرِبْ لَهُمْ مَثَلَ الْحَيَاةِ الدُّنْيَا, اور اے نبی صلی اللہ علیہ وسلم انہیں حیات دنیا کی حقیقت کی مثال بتاؤ. وَضْرِبْ ضَاد رَابَا, اس کے معنی ہے مارنا, اور جیسے زمین پر پاؤں مار کر چلنا اس کے لیے بھی استعمال ہوتا ہے کہ جب کمائی کرنے کے لیے نکلتے ہیں تو انسان سفر کرتا ہے نا, تو بھی یہ لفظ استعمال ہوتا ہے. اسی طرح کسی کو کوئی مثال دینا, کسی کے سامنے کوئی مثال رکھنا, تو اس کے لیے بھی یہ لفظ استعمال ہوتا ہے کہ وضرب اور دو, یعنی ماروں سے مراد کیا ہے کہ ان کے سامنے رکھو, ان کو دو. کیا دو؟ مسئلہ مثال. اور اردو میں آپ دیکھیں کہ آپ کہتی ہیں ضرب المثل ہے, یعنی یہ مثال اتنی دی گئی کہ یہ مشہور ہو گئی. تو فرمایا کہ اے نبی صلی اللہ علیہ وسلم انہیں دنیا کی زندگی کی حقیقت سمجھاؤ, دنیا کی زندگی کی حقیقت جو ہے وہ سمجھانی ہے. کیوں؟ اس لیے کہ دنیا جو ہے وہ اس کو فنا ہے, دنیا کو زوال ہے, دنیا اور اس کی نعمتیں جو ہیں وہ ہمیشہ رہنے والی نہیں ہیں. وَضْرِبْ لَهُمْ مَثَلَ الْحَيَاةِ الدُّنْيَا, اور اے نبی صلی اللہ علیہ وسلم انہیں دنیا کی زندگی کی حقیقت اس مثال سے سمجھاؤ. کس چیز کی مثال؟ کماءٍ, جیسے کہ پانی, انزلناہ من السماء, ہم نے اسے آسمان سے اتارا, ہم نے آسمان سے پانی نازل کیا. تو دنیا کی زندگی کی مثال جو ہے وہ کس سے ہے؟ آسمان سے نازل ہونے والے پانی کے جیسی ہے کہ جب آسمان سے پانی آتا ہے, پانی برستا ہے, بارش ہوتی ہے تو کیا ہوتا ہے؟ فَاخْتَلَطَ بِهِ نَبَاتُ الْأَرْضِ, تو بارش کی وجہ سے زمین کی جو پود ہے وہ خوب گھنی ہو جاتی ہے. اب آپ دیکھیں کہ یہاں پہ فختلاطہ کا لفظ استعمال ہوا ہے, خا لام تو اے خلط, خلط کا مطلب ہوتا ہے مکس ہونا. تو جو زمین میں فصل ہے وہ اتنی گھنی ہو جاتی ہے کہ آپس میں وہ گتھم گتھا ہو جاتی ہے, فصل پر, زمین پر بہار آتی ہے, زمین کی جو نباتات ہیں وہ بارش کی وجہ سے خوب پھلتی پھولتی ہیں اور اپنی کثرت, اپنے زور کی وجہ سے باہم جو ہے وہ گتھم گتھا ہو جاتی ہیں. آپ دیکھیں کبھی آپ گنے کی فصل کو دیکھ لیں, آپ گندم کی فصل کو دیکھ لیں, آپ چاول کی فصل کو دیکھ لیں, آپ جو کی فصل کو دیکھ لیں, آپ سبزیوں کو دیکھ لیں, آپ ہریالی کو دیکھ لیں کھیتوں کے اندر, اور آپ دیکھیں گی کہ بارش کی وجہ سے زمین پر جو بہار آتی ہے اور سبزہ جو ہے اس میں جو رونق آتی ہے, تو اس کے جو پودے ہیں, نباتات ہیں, وہ آپس میں ایک دوسرے سے خلط ملط ہو جاتے ہیں, آپس میں ایک دوسرے سے گتھم گتھا ہو جاتے ہیں, ایک دوسرے کے اندر جو ہے وہ جاتے ہیں. اور یہ یہاں پہ استعارہ ہے زمین میں فصل میں جو بہار ہوتی ہے, زمین میں کھیتیوں میں جو بہار ہوتی ہے, تو اس کی اللہ رب العزت نے یہاں پر مثال دی ہے کہ زمین بارش کی وجہ سے جو اس کی نباتات ہے خوب سرسبز ہوتی ہے, خوب تر و تازہ ہوتی ہے. پھر کیا ہوتا ہے؟ فَأَصْبَحَ, میں نے آپ کو بتایا تھا کہ فَأَصْبَحَ جو ہے اس کے معنی ہے کہ حالت کا تبدیل ہو جانا. یہ افعال ناقصہ میں سے ہے, اور فَأَصْبَحَ کا مطلب کیا ہے کہ صبح کے وقت کوئی اور حالت ہو تو شام کے وقت جو ہے وہ حالت بالکل تبدیل ہو جائے. جیسے صبح کے وقت بہار تھی, तो शाम के वक्त फिर खिजा आ गई। शाम के वक्त जो है अगर बहार थी तो सुबह के वक्त जो है वहां पर बिल्कुल खिजा आ गई, उसकी हालत जो है बिल्कुल तब्दील हो गई। तो याद रखें कि असबहा का लफ्ज जो है ये होने के लिए इस्तेमाल होता है, जैसे हो जाना, मानी क्या है, हालत का तब्दील हो जाना। जैसे सुबह के वक्त कोई अमीर था और शाम के वक्त वो गरीब हो गया, उसकी हालत जो है वो तब्दील हो गई। और ये जो यहां पर कहा जा रहा है कैफ असबहा, फिर हो गया, ये जो फसल थी नबातात थी फिर हो गई हशीमन, हा शीन मीम, इसके मानी है सूखी या नरम चीज के तोड़ने पर ये लफ्ज इस्तेमाल होता है। और खास तौर पर ये जो नबातात है जब ये नरम होकर जो है वो टूट जाती है, चूरा चूरा हो जाती है, तो उसके लिए इसको इस्तेमाल किया जाता है। इसी से लोग नाम हाशिम भी रखते हैं, ये कुरैश में जो है वो उनके आबाओ अजदाद में से थे हाशिम। वो क्या करते थे कि वो रोटी को तोड़कर गोश्त के शोरबे में खाते थे, खाया उन्होंने और खाते थे, तो इस तरह उनका नाम हाशिम पड़ गया। तो बहरहाल फअसबह हशीमन फरमाया फिर हो गया चूरा चूरा, तो वही नबातात जो खूब सजी हुई थी, जिस पर बहार आई हुई थी, जो बड़ी खूबसूरत लग रही थी और जिससे जमीन जो थी वो दुल्हन की तरह सजी हुई थी, अब वही नबातात जो है वो चूरा चूरा हो गई, भूस बनकर रह गई। तजरू हुर्रिया, हवाएं उसको जो है वो उड़ाए फिरती हैं। यहां पर अल्लाह रब्बुल इज्जत जो है वो बता रहे हैं कि हवाएं जो हैं उसको उड़ाती फिरती हैं, अब वो अपनी जगह पर नहीं है। तो जाल रा वो इसका रूट है और इसके मानी है कि उड़ाना। तो अब हवाएं जो हैं वो क्या कर रही हैं कि उस नबातात को जो भूसा बन चुकी है, जो खुश्क हो चुकी है, और अब आप देखें कि हवा जो है वो उसकी हकीकत क्या है, कुछ भी नहीं है ना, लेकिन यही हवाएं जो हैं उसको लेके अब उड़ा रही हैं। और वो नबातात जो है वो हवा के साथ कभी इधर जा रही है कभी उधर जा रही है। तो आप जरा गौर करें कि ये जो फसलें हैं, ये जो पौधे हैं, तो इनकी हकीकत क्या है कि पहले बहार थी तो इंसान इस पर जो है वो कितना ज्यादा जो था वो इस पर जो है वो इसकी शान और शौकत की वजह से इंसान कितना ज्यादा गुरूर में मुब्तिला था, वो सोच रहा था कि इसे कितना ऐश हासिल है, खुशहाली मुयस्सर है। वो भूल गया था कि मेरी जो फसल है इस पर जो बहार है इसको खिजा भी आ सकती है। तो फरमाया कि तजरू हुर्रिया और जाल रा वो जो है इसके मानी है कि हवा ने टुकड़े टुकड़े शुदा चीज को उठाया और दूर ले गई, हवा का हल्की फुल्की चीजों को हवा में बखेर कर उड़ा देना। तो अब हवा जो है वो छोटे छोटे जर्रों को जो है वो उड़ाकर जो है वो चल रही है। तजरूहु रिया वकान अल्लाहु अला कुल्ले शय मुक्तदिरा, अल्लाह हर चीज पर कुदरत रखता है। तो यहां पर अल्लाह रब्बुल इज्जत ये बताना चाहते हैं कि वो रब जिसने जमीन पे रौनक दी, जमीन को खूबसूरत बनाया, उसकी नबातात जो है उसको खुश रंगी दी, उसको सब्जा दिया, और अल्लाह के पानी नाजिल करने से पौधे लहलहा उठे और आपस में गुत्थम गुत्था हो गए, फिर कुछ ही दिनों के बाद वो पौधे खुश्क होकर और टूट फूट कर भूस बन गए, जिसे हवाएं अब उड़ाए फिर रही हैं। यहाँ पे अल्लाह ताला उन लोगों को जगाना चाहते हैं, उनकी गफलत की जिंदगी पर पानी के छींटे दे रहे हैं, जो दुनिया की जाहरी रौनक से, उसकी जेबो जीनत से मोहब्बत करते हैं, जो दुनिया के पुजारी हैं, दुनिया की परस्तिश करते हैं और भूल जाते हैं कि इंसान की हैसियत भी उस पौधे की सी है कि पहले दुनिया में है तो यूं है कि जैसे बहार है, फिर यही इंसान का पौधा जो है वो लहलहाकर अचानक खुश्क हो जाता है, भूस बन जाता है। और खुश्क होना क्या है कि जिंदगी से मौत की तरफ का सफर है। तो वो अल्लाह जो जिंदगी देता है वो मौत भी देता है, जो उरूज देता है वो जवाल भी देता है, जो जमीन पर नबातात पर बहार लाता है वो खिजां भी लाता है। तो बहार जिंदगी है और खिजां जो है वो मौत है। तो अल्लाह ताला यहाँ पे इंसान को ये सिखा रहे हैं कि ए इंसान के तुझे दुनिया में जो है वो हमेशा नहीं रहना, तुम्हें जो कुछ भी मिला है अल्लाह के हुक्म से मिला है, और जब अल्लाह चाहे तुमसे ये सब कुछ जो है वो छीन भी सकता है। आयत नंबर 46, अल माल वल बनूना जीनतुल हयाति दुनिया, ये माल और ये औलाद महज दुनिया की जिंदगी की जीनत है, उसका जो है वो आराइश है। वल बाकियातु सालिहातु खैरुन इंदा रब्बिका सवाबं व खैरुन अमला, असल में तो बाकी रह जाने वाली नेकियां ही तेरे रब के नजदीक नतीजे के लिहाज से बेहतर हैं और उनसे अच्छी उम्मीदें वाबस्ता की जा सकती हैं। यहाँ पे माल और औलाद का खास तौर पर जिक्र किया जा रहा है कि अल मालू, माल जो है इसका रूट है मीम व लाम, और हर तरह की माल और दौलत के लिए इस्तेमाल होता है, जिसमें पैसे भी हैं, जेवर भी है, खेती भी है, तिजारत भी है, बिजनेस भी है, मवेशी भी हैं, और उसकी संतो हरफत भी, जो कुछ भी है दुनिया में इंसान के पास। तो कहा कि वो माल वल बनूना, बनून जो है इसका रूट बानून वो है, इसके इसका वाहिद है इब्न, इसकी जमा है बनीन भी और बनून भी, और इससे मुराद बेटे और बेटियां दोनों हैं। कहा कि माल और औलाद जो है ये दुनिया की जिंदगी की एक रौनक है। इसके माने क्या है कि ये दुनिया की जिंदगी की रौनक है। यहाँ पे बताया जा रहा है कि आम तौर पर जो इंसान है वो माल को और औलाद की कसरत को अपनी बड़ाई की अलामत समझता है। जब महफिलों में बैठता है तो अपनी औलाद का जिक्र करता है, और जब दोस्तों के दरमियान होता है तो अपने माल का जिक्र करता है, क्योंकि वो माल और औलाद से इश्क करता है और उसके इश्क में दीवाना होता है। कहा मत भूलना कि ये दुनिया की जिंदगी की रौनक है, जिंदगी है, जीनत है। और दुनिया की जिंदगी की हकीकत क्या है, अपने पिछली आयत में ही पढ़ी कि दुनिया की जिंदगी की जो हकीकतें हैं इनको जवाल है, दुनिया की जिंदगी की जो जीनतें हैं ये बहुत ही वक्ती हैं, नापायदार हैं, इनको दवाम हासिल नहीं है। तो माल और औलाद जो है वो इंसान के साथ नहीं जाएंगे, बल्कि इनको जो है वो जवाल आ जाएगा। तो साथ इंसान के क्या जाएगा, वल बाकियातु सालिहातु, और बाकी रहने वाली नेकियां। तो बाकी रहने वाली नेकियां जो है उनके बारे में कहा खैरुन इंदा रब्बिका, तेरे रब के नजदीक जो है वो ज्यादा अच्छी हैं। क्यों ज्यादा अच्छी हैं, इस हिस्से में दो बातें कही। नंबर एक, सवाबन, सवाब के एतबार से कि बाकी रह जाने वाली जो नेकियां हैं परवरदिगार के हां उनका सवाब मिलेगा। व खैरुन अमला, और उम्मीद के लिहाज से भी बेहतर है। हमजा मीम लाम इसके मानी होते हैं उम्मीद होना, जैसे किसी को ढील देने के लिए भी लफ्ज आता है ना उमली, तो जब किसी को ढील दी जाती है तो क्या है कि उसको एक उम्मीद होती है, तो उम्मीद के लिहाज से ये बेहतर है। अब हम देखते हैं कि बाकिया तो सालेहात से क्या मुराद है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि बाकिया तो सालेहात को ज्यादा से ज्यादा जमा करो। अर्ज किया गया कि वो क्या है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया सुबहानल्लाह ला इलाहा इल्लल्लाह अल्हम्दुलिल्लाह अल्लाहु अकबर वला हौला वला कुव्वता इल्ला बिल्लाह। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने ये कलमात जो हैं कहा कि ये हैं बाकियातु सालिहात। फिर इसी तरह एक और सहाबी हैं हजरत नुमान बिन बशीर, वो कहते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया सुभानल्लाहि वल्हम्दुलिल्लाहि वला इलाहा اللہ واللہ اکبر، یہی باقیات الصالحات ہیں۔ صحیح مسلم کی ایک روایت ہے، ابو ہریرہ رضی اللہ عنہ نے نقل کیا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر، میرے نزدیک ان تمام چیزوں سے زیادہ محبوب ہے جن پر سورج کی روشنی پڑتی ہے۔ تو باقیات الصالحات سے کیا باتیں ہمارے سامنے آئیں؟ یہ جو مختلف اذکار ہیں، یہ مختلف اذکار کے جو کلمات ہیں، یہ باقیات الصالحات میں شمار ہوتے ہیں۔ پھر اسی طرح ہمیں رسول اللہ صلی اللہ علیہ وسلم کی حدیث سے یہ بات پتہ چلتی ہے کہ باقیات الصالحات جو ہیں وہ کیا ہیں۔ ابو ہریرہ رضی اللہ عنہ راوی ہیں، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، مرنے کے بعد انسان کے اعمال کا سلسلہ منقطع ہو جاتا ہے سوائے تین چیزوں کے جن کا ثواب میت کو پہنچتا رہتا ہے، نمبر ایک صدقہ جاریہ، نمبر دو لوگوں کو فائدہ دینے والا علم، نمبر تین نیک اولاد جو میت کے لیے دعا کرتی ہے۔ اسے صحیح مسلم نے روایت کیا ہے۔ تو صدقہ جاریہ سے مراد کیا ہے؟ کہ ایسی نیکیاں جو مرنے کے بعد بھی جاری رہیں، یعنی مرنے کے بعد بھی ان کا اجر ملتا رہے، دین کے، نیکی کے، بھلائی کے ایسے کام جب انسان دنیا سے چلا جائے پھر بھی اس کا اجر اور ثواب انسان کو مرنے کے بعد از خود ملتا رہے۔ مفسرین کہتے ہیں کہ اس میں دینی بھلائی کے کام آتے ہیں، جیسے آپ میں سے اگر کسی نے قرآن پڑھا ہوا ہے اور وہ قرآن پڑھاتا ہے اور وہ قرآن کی تعلیم دیتا ہے، نہ دن دیکھتا ہے نہ رات، نہ صبح دیکھتا ہے نہ شام، اور اس سے لوگ جو ہیں وہ فیض یاب ہوتے ہیں، تو یہ بھی اس کے لیے صدقہ جاریہ ہے، کیونکہ جو ہے وہ جتنے لوگ اس کی دینی تعلیم سے فائدہ اٹھائیں گے اور وہ عمل کریں گے، وہ آگے تعلیم دیں گے، ان سے آگے لوگ سیکھیں گے، تو جب تک یہ سلسلہ چلتا رہے گا تو تعلیم دینے والا جو شخص ہے اس کے نامہ اعمال میں اس کا پروفٹ جو ہے وہ کئی سو گنا ہو کر جو ہے وہ شامل ہوتا رہے گا۔ اور اس میں ایک تو ہے نا تعلیم دینا، اور ایک ہوتا ہے کہ جو تعلیم دے رہا ہے اس کو فیسیلیٹیٹ کرنا، مثلا جو ہے وہ جیسے جگہ چاہیے یا یہ کہ ذرائع وسائل چاہیے، جیسے لیپ ٹاپ ہے، ویب سائٹ ہے، یا سی ڈی ہیں، یا کیسٹ ہیں، یا کتابیں ہیں، تو مختلف طریقے سے آپ قرآن کی تعلیم کو یا دینی تعلیم کو عام کرتے ہیں، دینی مدرسے ہیں، اسلامی جماعتیں ہیں، مساجد ہیں، اسلامک سینٹر ہیں، تو اس میں آپ حصہ ڈالتے ہیں، تو جس نے جتنا حصہ ڈالا، بعض اوقات جو ہے وہ پیسوں کی ضرورت ہوتی ہے، بعض اوقات افراد کی ضرورت ہوتی ہے، مثلا جیسے ترجمہ جو ہے وہی ہمیں لگانا ہے، ویب سائٹ سے لوگوں نے لکھنا ہے، سننا ہے، آپ میں سے کوئی بھی اس میں اپنا وقت یا اپنا کمپیوٹر یا اپنی کوششیں اس میں ڈال دیتا ہے تو یہ اس کے لیے صدقہ جاریہ ہے۔ اسی طرح جو ہے وہ کہیں ہاسپٹل کی ضرورت ہے اور ہاسپٹل کی تعمیر کے لیے، غریبوں کی دوائیوں کے لیے، یا جو ہے وہ ہاسپٹل میں جو مریض ہیں ان کی عیادت کے لیے، اس کو آپ ایک ہوپ دیتے ہیں اور اس کو اس کے علاج معالجے میں آپ پیسے خرچ کرتے ہیں، یا آپ اپنا وقت نکالتے ہیں، مختلف طریقے سے آپ جو ہیں وہ شفا خانے کی تعمیر میں یا مریضوں کی عیادت یا ان کی صحت یابی میں آپ کردار ادا کرتے ہیں، تو یہ چیز بھی صدقہ جاریہ کی تعریف میں آتی ہیں۔ اور اس لحاظ سے جو ڈاکٹری کا پیشہ ہے یا نرسنگ کا جو پیشہ ہے یا ڈاکٹری کی فیلڈ میں اور جو چیزیں میڈیکل کی فیلڈ میں آتی ہیں، اور اس میں انسان جو ہے اپنی نیت صحیح کرے اور اخلاص اس میں ہو اور ہیومینٹی کی مدد کرنا اس میں شامل ہو، تو یہ چیز بھی صدقہ جاریہ بن جاتی ہے۔ اسی طرح کسی کو پانی پلانا، جیسے بہت سے علاقے ہیں وہاں پہ پانی کا صحیح انتظام نہیں ہے، اسپیشلی جیسے فلڈ کا علاقہ ہے یا بنجر زمین ہے، پانی صحیح نہیں نکلتا، وہاں کنویں کھدوانے کا انتظام کرنا، یا بعض اوقات اسکولوں میں بعض جگہوں پہ مناسب پینے کے پانی کا انتظام نہیں ہوتا، تو پانی پلانے کا انتظام کرنا یہ بھی صدقہ جاریہ میں آتا ہے۔ اسی طرح مسافر خانہ، کہ کہیں بھی مسافر ہیں ٹھہرے ہوئے اور یا ٹھہرنے کا ان کا انتظام نہیں ہے، مسجد میں ٹھہرے ہوئے ہیں اور آپ ان کے لیے کھانے پینے کا آپ انتظام کرتے ہیں، مہمان نوازی کرتے ہیں۔ اسی طرح سایہ دار پھلدار درخت لگانا، ऐसे दरख्त लगाना जहां पे लोगों को दरख्तों के नीचे साया मिले या फिर उनको फल मिले। जैसे हजरत अबू दरदा रजी अल्लाह नो एक दरख्त लगा रहे थे, अखरोट का दरख्त, और अखरोट का दरख्त कई सालों बाद फल देता है। तो कोई उनके पास से गुजरा, बड़ा हैरान हुआ कि अबू दरदा ये आप क्या कर रहे हो, कि आप तो इसका फल खा भी नहीं सकोगे, कि जब दुनिया से चले जाओगे तो ये इतनी देर बाद फल देगा। तो कहा कि क्या तुम इस पे राजी नहीं कि दरख्त हम लगाएं और फल कोई और खाए, ये बड़ी बात है। और ऐसी बातें सिर्फ वही लोग सोच सकते हैं जो अल्लाह के इश्क में दीवाने होते हैं, जो अल्लाह से इश्क करते हैं, अल्लाह से मोहब्बत करते हैं। अच्छा, सदकाए जारिया में जो है वो एक तरफ इंसान को, इंसान की नेक औलाद है तो अपने बच्चों की तालीम और तरबियत की फिक्र करनी चाहिए, ताकि जो है वालदैन दुनिया से चले भी जाएं तो औलाद उनके लिए सदका जारिया बन जाए। जैसे अक्सर औरतें पूछती हैं, मेरी अम्मी फौत हो गई, मेरे अबू फौत हो गए, मैं उनके लिए क्या कर सकती हूँ? तो बेहतरीन जो अमल आप उनके लिए कर सकते हैं वो ये है कि आप जो हैं आप उनके लिए सदका जारिया बने, आप कुरान पढ़ें, आप नेकी पर चलें, और आप जो है दूसरों को नेकी की तालीम दें। तो बेहतरीन ये सदका जारिया है, क्योंकि लोगों को फायदा देने वाला इल्म जो है, कुरान और दीनी इस्लाह की तालीम और तरबियत जो है, जिससे इंसानियत की भलाई हो, ये ऐसी चीज है कि जिससे नस्ल दर नस्ल लोग जो है वो फायदा उठाते हैं। फिर सदका जारिया में ये भी आता है कि नेक औलाद अपनी वालदैन के लिए दुआ करे, अपने अबाओ अजदाद के लिए दुआ करे, क्योंकि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह अज़्ज़ोजल जन्नत में नेक आदमी का दर्जा बुलंद करेगा, तो आदमी अर्ज करेगा, या अल्लाह ये दर्जा मुझे कैसे हासिल हुआ? अल्लाह ताला फरमाएगा, तेरे बेटे ने तेरे लिए इस्तग़फार किया था, और जो है वो ये तेरी औलाद है जो तेरे लिए जो है वो इस्तग़फार कर रही है, दुआ कर रही है, तो जिससे तेरे दर्जे जो है वो बुलंद हो रहे हैं। फिर इसी तरह सदकाए जारिया के जो आमाल हैं उसमें और क्या चीजें आती हैं, इस सिलसिले में मैं आपके सामने औलाद की जो तालीम और तरबियत है इस सिलसिले में एक वाकया रखना चाहती हूँ। क्योंकि अक्सर लोग ये सोचते हैं ना कि घर अच्छा, कपड़े अच्छे, खिलौने अच्छे, लेकिन बच्चों की तालीम और तरबियत पर उतनी तवज्जो नहीं देते जितनी देनी चाहिए। हजरत रबिया राई जो थे ये मदीने के एक मशहूर आलिम थे, और इनके उस्ताद थे इमाम मालिक रहमतुल्लाह अलैह। बल्कि हजरत रबिया राई जो थे इतने मशहूर आलिम थे कि इमाम मालिक रहमतुल्लाह अलैह ने भी इनसे जो है वो सीखा था। और जब से हजरत रबिया राई दुनिया से रुखसत हुए तो इमाम मालिक कहते थे कि फिका का मजा भी दुनिया से जाता रहा, यानी इतने इतना ज्यादा वो अपने उस्ताद को मानते थे। और हजरत रबिया राई के वालिद थे हजरत फरुख, और वो जो थे वो अक्सर जिहाद पर जाते थे, तो एक दफा जाते वक्त वो अपनी बीवी को 30,000 अशर्फियां देकर गए। और उस वक्त जो इनके बेटे थे हजरत रबिया, वो माँ के पेट में थे, यानी वालदा हामिला थी, बाप चले गए, और बाप जो थे तकरीबन 27 साल तक खरासान और मुख्तलिफ इलाकों में जिहाद में मसरूफ रहे, और पीछे से बेटा रबिया पैदा हुआ। वालदा को दीन का बहुत ही शौक था, तो उन्होंने वो 30,000 अशर्फियां जो थी वो अपने बेटे की तालीम और तरबियत पर खर्च कर दी, हजरत रबिया के पढ़ाने पर खर्च की। और जब शोहर जो है वो वापस आया तो आकर जो है वो खैरियत पूछी और अपनी बीवी से पूछा कि वो 30,000 दिरहम कहाँ हैं। तो बीवी ने बताया कि वो 30,000 दिरहम जो है वो मैंने जमीन में दफन कर दिए हैं, मैंने उनको संभाल कर हिफाजत से जमीन में दफन किया है। आप जाए पहले मस्जिद नबवी में नमाज पढ़कर आए, फिर मैं आपको बताती हूँ कि वो पैसे कहाँ है ना। जब वो हजरत फरूख जो थे वो नमाज पढ़ने के लिए मस्जिद में गए तो उन्होंने देखा कि एक महफिल है, उसमें बड़े बड़े उलमा बैठे हुए हैं, और बीच में एक लड़का है जो कि उनको जो है वो तालीम और तरबियत दे रहा है, जो सिखा रहा है। तो बड़ी उन्हें हैरत भी हुई, खुशी भी हुई, और करीब गए तो पता चला कि उनका अपना बेटा रबिया था। और बीवी को आकर बताया तो बीवी ने पूछा कि अब आप बताएं कि 30,000 अशरफियां आपको ज्यादा अजीज हैं या ऐसा अनमोल बेटा। तो वो खुशी से रो रहे थे और कहने लगे कि ऐसे बेटे की कीमत तो सारी दुनिया की दौलत भी नहीं हो सकती। तो उनकी बीवी ने ये जवाब दिया कि यही वो जमीन है जिसमें मैंने तुम्हारी 30,000 अशरफियां जो है वो दफन कर दी हैं। तो इससे जो है वो क्या बात पता चलती है कि औलाद को सदका जारिया बनाने के लिए वालदैन को बहुत कुर्बानी की जरूरत है, और उस कुर्बानी में पैसे भी आते हैं और उसमें वक्त भी आता है, उसमें दुआएं भी आती हैं। जैसे मेरी एक स्टूडेंट कह रही थी कि मैं तहज्जुद पढ़ती हूँ, जब से मैंने बच्चों को हिफ्स में डाला है मैंने तहज्जुद पढ़ने शुरू कर दिए ताकि मेरे बच्चे जो है वो आसानी से हिफ्स कर लें। एक माँ कह रही थी कि मैं अपने बच्चों की तालीम तरबियत के लिए तहज्जुद में उठकर जो है वो दुआएं करती हूँ। तो प्यारी बहनों, ये माल और ये औलाद जो है ये दुनिया की जिंदगी की जीनत है, ये दुनिया की जिंदगी की रौनक है, दुनिया में रह जाएगी अगर हमने इसे जो है अपनी आखिरत के लिए सदका जारिया ना बनाया। और अगर हम चाहते हैं कि हमारी आखिरत के लिए सदका जारिया बन जाए तो फिर हमें इन चीजों के लिए की तालीमो तरबियत या इनकी तैयारी या इनका इस्तेमाल जो है वो आखरत के नुक्ते नजर से जो है वो करना चाहिए ताकि हमारा माल और हमारी औलाद जो है वो हमारे अमाले स्वाले में दाखिल हो जाए और फिर हमें आखरत में अल्लाह ताला से इसका बेहतरीन सवाब मिल सके और हम इनके बारे में एक अच्छी उम्मीद वाबस्ता कर सकें। इसी तरह माल खर्च करने की बात है, और माल का जो खर्च करना है, मैं आपको सिर्फ एक मिसाल वो सुनाती हूँ माल के खर्च करने की, क्योंकि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया सदका अल्लाह के गुस्से को ठंडा करता है और बुरी मौत को दफा करता है। तो अगर माल को अल्लाह के रास्ते में खर्च करेंगे तो उससे क्या होगा कि इंसान की मुसीबतें टलती हैं, इंसान की जो मुश्किलात हैं, जो परेशानियां हैं, अल्लाह रब्बुल इज्जत उनको जो है वो दूर कर देता है। तो माल और औलाद जो है इन दोनों को हमें क्या करना चाहिए, सदका जारिया बनाना चाहिए। अब आयत नंबर 47 में कयामत के दिन की सख्ती को पेश किया गया है, फरमाया व यौमा नुसय्यिरुल जिबाला व तरल अर्दा बारिजतन व हशरनाहुम फलम नुगादिर मिनहुम अहदा। लोगों, वो दिन बड़ा ही सख्त दिन होगा, बड़ा ही मुश्किल दिन होगा, बड़ा ही हौलनाक दिन होगा, तुम उसे याद किया करो। वह यौमा, और वो दिन, नुसय्यिरु, जिस दिन हम चलाएंगे। आमतौर पे इंसान सैर करता है ना, और अलजिबाला पहाड़ जो है वो अपनी जगह पे जमे हुए हैं ना, लेकिन उस दिन की सख्ती का हाल ये होगा कि पहाड़ जो है ना वो उड़ रहे होंगे, पहाड़ चल रहे होंगे। वतरल अर्दा, और तुम देखोगे जमीन को, बारिजातन, नंगा, यानी जमीन के ऊपर अब क्या है कि कहीं सब्जा है, कहीं इमारतें हैं, और कहीं जो है वो पहाड़ हैं, कहीं पानी है और कहीं रोईदगी है। तो जमीन जो है अगर आज आप देखें तो पूरी की पूरी जमीन लदी फंदी नजर आती है। महल है, बाग है, चमन है, आलीशान जो है वो ईवान है, इमारतें हैं, लेकिन उस दिन जमीन जो है साफ चटियल मैदान बन जाएगी, इसकी हर रौनक इसे छीन ली जाएगी, इसके ऊपर जो है वो कुछ भी नहीं रहेगा। बारिजातन, जैसे किसी नंगी चीज को कहते हैं ना, जो ढकी भी ना हो और बिल्कुल जो है वो खुली भी हो। तो पहली चीज क्या है कि पहाड़ उड़ रहे होंगे, ये जमे हुए पहाड़ जो है ये उखड़े हुए नजर आएंगे। दूसरी चीज क्या है कि ये लदी फदी जमीन जो है ये नंगी हो जाएगी, खुली हो जाएगी, खाली हो जाएगी, बिल्कुल बरहना होगी। तीसरी बात क्या है, वह हशर ना हूं, और हम तमाम इंसानों को घेर कर इस तरह जमा करेंगे, फलम नुगादिर मिनहुम अहदा, कि अगलों और पिछलों में से एक भी नहीं छूटेगा। आदम अलैहिस्सलाम से लेकर कयामत की आखिरी घड़ी तक जो लोग पैदा हुए हैं, खा मां के पेट से निकलकर उसने एक ही सांस लिया हो, उस वक्त दोबारा पैदा किया जाएगा और सबको एक वक्त जो है वो जमा कर दिया जाएगा। ऐसा क्यों होगा? यानी इतना सख्त दिन और इतना मुश्किल दिन के जो है वो कायनात का निजाम बिल्कुल ही दरहम बरहम जो है वो नजर आएगा। तो ऐसा क्यों होगा? वो उरी दूर अला रब्बी का सफा, और सब के सब तुम्हारे रब के हुजूर सफ दर सफ पेश किए जाएंगे। यानी पूरी एक तरतीब होगी, एक सफ बंदी होगी, और सारे लोग जो हैं वो अल्लाह रब्बुल इज्जत के सामने जो है वो खड़े होंगे, वो पेश किए जाएंगे। हाजरीन अल्लाह के सामने सफ बांधे खड़े होंगे। उस वक्त अल्लाह ताला इनसे कहेगा, लकद जे तुमुना, लकद जे तुमुना कमा खलकनाकुम अव्वल मर्रा। लो देख लो आगे ना तुम हमारे पास उसी तरह जैसा हमने तुमको पहली बार पैदा किया था। लकद जे तुमुना, तहकीक आगे तुम हमारे पास कमा खलकनाकुम जिस तरह हमने तुमको पैदा किया था, अव्वल मर्रतिन पहली बार। मुनकरीने आखिरत से कहा जाएगा कि तुम्हें यकीन ही नहीं था कि मरने के बाद दोबारा जिंदा होना है, तो अब देखो कि तुम्हें दोबारा जिंदा करके जो है वो यहाँ पे लाकर खड़ा कर दिया गया है। अब तुम्हें यकीन आया? पहले तुम मानते नहीं थे ना, और अब तुम्हें यकीन आया कि मरने के बाद जो है तुम सब अल्लाह के हुजूर जो है वो खड़े हो? तो सारे लोग जो हैं वो अल्लाह के हुजूर खड़े क्यों होंगे? प्यारी बहनों, हिसाब किताब के लिए वो बड़ा ही मुश्किल वक्त होगा। अल्लाह रब्बुल इज्जत फरमाएंगे, बल ज़अम तुम ज़े ऐन मीम, इसका मतलब है गुमान करना। कुरान में ये लफ्ज जो है बुरे गुमान के लिए इस्तेमाल हुआ है। बल ज़अम तुम, तुमने तो ये गुमान किया था, तुमने तो ये समझा था, अलन नज अला लकुम वाइदा, के हमने तुम्हारे लिए कोई वादे का वक्त मुकर्रर ही नहीं किया। अलन नज अला लकुम मोइदा, के तुम्हारे लिए हम मुकर्रर नहीं करेंगे कोई इकट्ठा होने की जगह। वुदी अल किताब फतरल मुजरिमीन मुशफिकीन, उस वक्त तुम देखोगे कि मुजरिम लोग जो हैं क्या करेंगे कि वुदी अल किताब, के जब नामा अमाल रख दिया जाएगा, फतरल मुजरिमीना, और मुजरिम उसको देखेंगे मुशफिकीना डरते हुए। मुशफिकीन जो है डरने वाले, ये इसम फाइल है। डरते हुए वो अपने नामा अमाल को देख रहे होंगे। किस चीज से डर रहे होंगे? मिम्मा फी ही, इसको आप सर्कल कर लें कि जो कुछ उस नामा अमाल के अंदर होगा, ये चीज जो है ना उनको डरा रही होगी। वो अपने अमलों पर गौर कर रहे होंगे और सोच रहे होंगे कि हमने दुनिया की जिंदगी में क्या किया था, और वो जो है वो कांप रहे होंगे, वो डर रहे होंगे। वयकूलूना, और वो कहेंगे, या वैलतना, हाय हमारी बर्बादी। वैलून का लफ्ज जो है ये बर्बादी के लिए इस्तेमाल होता है, हिलाकत के लिए, बदबख्ती का इजहार करने के लिए। और वो कहेंगे, या वैलतना, हाय हमारी कमबख्ती, मा लिहाजल किताबी, कैसी है ये किताब? ये कैसी अजीब किताब है, ये कैसी किताब है? ला युगादिरु सगीरतन वला कबीरतन इल्ला अहसाहा, कि हमारी कोई छोटी बड़ी हरकत ऐसी नहीं रही जो इसमें दर्ज ना हो। ला युगादिरु, कि नहीं छोड़ा इस किताब ने सगीरतन हमारे किसी छोटे अमल को, वला कबीरतन और ना हमारे किसी बड़े अमल को। यानी छोटा बड़ा हर अमल, छोटी बड़ी हर हरकत जो है कहां पर है? इल्ला आसवाहा, मगर वो इसके अंदर जो है वो मौजूद है। तो वो लोग क्या कर रहे होंगे कि वो लोग जो है वो अफसोस कर रहे होंगे, वो नादिम होंगे, वो शर्मिंदा होंगे, परेशान होंगे, पसीना पसीना होंगे कि ये कैसी किताब है, इसने तो हमारी कोई छोटी बड़ी हरकत नहीं छोड़ी। और आपको पता है ना, आसवाहा जो है ये किंकर मार कर किसी चीज को गिनने के लिए आता है, बिल्कुल एक्यूरेट काउंटिंग के लिए ये लफ्ज जो है वो इस्तेमाल होता है। तो इतना सख्त हिसाब होगा, इतनी जबरदस्त जो है वो नामा माल को तैयार किया हुआ होगा कि लोग जो है उसे देकर रो रहे होंगे। کہیں گے وَوَجَدُوا مَا عَمِلُوا حَاضِرًا، اور جو کچھ بھی انہوں نے دنیا میں عمل کیا تھا اس کو حاضر پائیں گے. وَلَا يَظْلِمُ رَبُّكَ أَحَدًا، اور تمہارا رب کسی پر ظلم نہیں کرے گا. ایسا نہیں ہوگا کہ کسی نے کچھ کیا نہ ہو اور اس کے نامہ اعمال میں وہ لکھ لیا گیا ہو، اور اگر کسی نے کچھ کیا تھا اور اس کو جو ہے وہ چھوڑ دیا جائے، ایسا نہیں ہوگا. جو کسی نے کیا تھا وہی اس کے سامنے جو ہے وہ حاضر کیا جائے گا. اور اس سلسلے میں آپ کو ایک حدیث سناتی ہوں. راوی ہیں اس کی حضرت عائشہ صدیقہ رضی اللہ عنہ، اور مشکات کی روایت ہے کہ حضرت عائشہ صدیقہ رضی اللہ عنہ بیان کرتی ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا، اعمال نامے تین قسم کے ہوں گے. ایک وہ اعمال نامہ ہوگا جس کو اللہ ہرگز معاف نہیں کرے گا. اللہ بلند و برتر کا فرمان ہے، بے شک اللہ اس کو ہرگز معاف نہ کرے گا کہ اس کے ساتھ شرک کیا جائے. دوسرے اعمال ناموں میں وہ گناہ درج ہوں گے جو بندوں نے آپس میں ایک دوسرے کے ساتھ زیادتی کی ہوگی. اس کو اللہ ہرگز نہ چھوڑے گا یہاں تک کہ بندے ایک دوسرے سے اپنا بدلہ لے لیں. تیسرے اعمال نامے میں وہ گناہ ہوگا جس کا تعلق اللہ اور بندوں سے ہے. یہ اللہ کے حوالے ہے، جسے چاہے عذاب دے گا اور جسے چاہے معاف کر دے گا. تو اب یہاں پر بھی آپ دیکھ لیں کہ اعمال ناموں کا جو ہے وہ ذکر ہے. پھر اسی طرح جو ہے بعض اوقات انسان عمل کرتا ہے لیکن ان عملوں پر غور نہیں کرتا. دیکھیں جو اعمال نامے، ایک اعمال نامہ ہوگا جو بندوں نے آپس میں ایک دوسرے پر زیادتی ہوگی، اس کو اللہ نہیں معاف کرے گا جب تک کہ وہ بندہ اس کو معاف نہ کر دے. اس حصے میں ایک میں واقعہ آپ کے سامنے رکھتی ہوں کہ رسول اللہ صلی اللہ علیہ وسلم کے پاس ایک شخص آیا اور آپ کے پاس بیٹھ گیا، اور آ کر کہنے لگا، اے اللہ کے رسول صلی اللہ علیہ وسلم، میرے کچھ غلام ہیں، اکثر مجھ سے جھوٹ بولتے ہیں، میری چیزوں میں خیانت کرتے ہیں اور میرا کہنا نہیں مانتے. میں انہیں سخت سست بھی کہتا ہوں اور انہیں مارتا بھی ہوں، تو ان کے معاملے میں میرے ساتھ کیا سلوک ہوگا؟ جواب میں اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا، جب قیامت کا دن آئے گا تو ان کے جھوٹ، خیانت اور نافرمانی کا اور تمہاری ڈانٹ ڈپٹ کا اور وہ سزا جو تم نے انہیں دی ہے اس کا حساب لیا جائے گا. جیسے ایک ترازو ہے نا، اس کے ایک پلڑے میں تو ان کے عمل رکھے جائیں گے، جھوٹ، خیانت، نافرمانی جو وہ کرتے ہیں، اور دوسرے اس کے ترازو کے پلڑے میں تمہاری سزا، ڈانٹ ڈپٹ وہ رکھی جائے گی. اور اگر تمہاری سزا ان کی حرکتوں سے کم ٹھہری تو یہ تمہارے حق میں باعث رحمت اور فضل ہوگا، اور اگر تمہاری بیوی سزا ان کے قصوروں سے زیادہ ہوئی تو ان کے بقدر تم سے ان کو بدلہ دلایا جائے گا. اس صحابی نے جب یہ بات سنی تو ایک طرف کو الگ بیٹھ گیا اور دھاڑے مار مار کر رونے لگا. اب ذرا تصور کریں، میں اکثر اس بات پر بڑا سوچتی ہوں اور حیران ہوتی ہوں کہ رسول اللہ صلی اللہ علیہ وسلم کے وہ صحابہ جو تھے، ان کا ایمان کتنا خوبصورت تھا، کتنا جاندار تھا، وہ کتنا سخت اپنا محاسبہ کرتے تھے، یعنی وہ کسی بات کو سرسری نظر سے نہیں لیتے تھے. اب رسول اللہ صلی اللہ علیہ وسلم جو ہیں وہ سمجھا رہے ہیں اور وہ سنتے ہی جو ہیں وہ دھاڑے مار مار کر رونے لگے. یعنی وہ اس بات پر بڑے اداس ہیں کہ میرے عمل بھی، اور جو میں ان کو سزا دوں گا، جو ڈانٹوں گا وہ، اور جو ان کی جھوٹ اور خیانت ہوگی وہ ترازو میں رکھ کر تولی جائے گی. اب وہ رو کیوں رہے ہیں؟ وہ رو اس بات پر رہے ہیں کہ اگر میری سزا زیادہ نکل آئی تو پھر کیا ہوگا، کیونکہ قیامت کے دن تو انسان ایک ایک نیکی کے لیے محتاج ہوگا، پریشان حال ہوگا. وہ دھاڑے مار مار کر رونے لگے. رسول اللہ صلی اللہ علیہ وسلم نے جو ہے وہ سورت انبیاء کی آیت نمبر 47 پڑھی، کہا، اور ہم قیامت کے دن ٹھیک ٹھیک تولنے والے ترازو لگا دیں گے، پھر کسی شخص پر ذرہ برابر ظلم نہ ہوگا. جس شخص کا رائی کے دانے کے برابر بھی کچھ کیا دھرا ہوگا وہ ہم سامنے لے آئیں گے، اور ہم حساب لینے کے لیے کافی ہیں. وَكَفَى بِنَا حَاسِبِينَ. یہ سب کچھ سن کر اس شخص نے کہا، اب میں اپنے لیے اور ان سب کے لیے اس سے زیادہ بہتر کوئی چیز نہیں پاتا کہ میں ان کو اپنے سے جدا کر دوں، میں ان کو آزاد کر دوں. اے اللہ کے رسول صلی اللہ علیہ وسلم، میں آپ کو گواہ بناتا ہوں کہ یہ سب غلام میری طرف سے آزاد ہے. अब प्यारी बहनों, आप देखें कि आपके घरों में नौकर हैं, आपके ऑफिस में अगर खादिम हैं, नौकर हैं, और आपके अंडर कुछ लोग हैं, आप उनके साथ कैसा सलूक करती हैं? बच्चे हैं, नौकर चाकर हैं, रिश्तेदार हैं, दोस्त हैं, वहां अहबाब हैं, कोई भी हैं, आपका उनके साथ जो है वो कैसा मामला है? ऐसा तो नहीं कि उनके साथ आप ज्यादती करती हैं, बेरहमी से उनसे काम लेती हैं, डांट डपट करती रहती हैं, मारपीट की भी नौबत आ जाती है, या शौहर है तो वो बीवी के साथ कैसा मामला करता है, बीवी है तो वो शौहर के साथ कैसा मामला करती है? हम में से हर एक को अपने अमल का जायजा लेना चाहिए, क्योंकि कयामत के दिन छोटे बड़े सब अमाल जो है वो सामने लाएंगे लाए जाएंगे। हर अमल का हिसाब होगा, हर कौल, हर हरकत, हर सलूक, हर मामला रंग लाएगा, अपना किया कराया भुगतना पड़ेगा। वो दिन बड़ा ही हौलनाक होगा, और उस दिन तो इंसान ये चाहता होगा कि उसकी नेकियों में इजाफा हो जाए, और कुजा ये कि उसकी नेकियों में कमी हो, और उसकी जो बुराइयां हैं, उसके जो गुनाह हैं, उसके अंदर जो है वो इजाफा हो जाए। अब आप देखें कि आखिरत के दिन की पकड़ से सहाबा कितना डरते थे, कितना परेशान रहते थे, कैसे वो अपना मुहासबा करते थे, कभी सोचा आपने? कभी आप अपना मुहासबा जो है वो करती हैं वैसे जैसे करनी चाहिए, जैसे जो है वो एक दफा अबू बकर सिद्दीक रजी अल्लाह अन्हु ने पीने के लिए पानी मांगा, लोगों ने पानी में शहद मिलाकर दिया। अब जैसे ही उसको मुंह के करीब लेकर गए तो आंखों से आंसू जो थे वो बह पड़े, इतना रोए कि आपकी दाढ़ी तर हो गई। सुकून हुआ तो रोने का लोगों ने सबब पूछा। फरमाया, मैं एक दिन रसूल अल्लाह की खिदमत में हाजिर हुआ, आप किसी चीज को दूर दूर कर रहे थे। मैंने अर्ज किया, या रसूल अल्लाह, क्या चीज है जिसको आप दूर दूर कर रहे हैं, मुझे तो कुछ नजर नहीं आया। आपने फरमाया, दुनिया मुजस्सम होकर मेरे सामने आई थी, मैंने इसको दूर कर दिया। इस वक्त मुझे यकायक वही बात याद आ गई और मैं डरा कि मैं दुनिया के जाल में फंस ना जाऊं। अबू बकर सिद्दीक रजी अल्लाह उन्होंने किस चीज को दुनिया कहा? वो जो शहद मिला पानी उन्हें पीने के लिए दिया गया था, तो उसे देखकर वो रो रहे हैं कि कहीं दुनिया तो नहीं मेरे पास आ गई। और आप देखें कि मेरे और आपके घर में कितनी नेमतें हैं, अनगिनत नेमतें हैं, पहनने के लिए, खाने के लिए, सोने के लिए, देने के लिए, और एक एक चीज का अल्लाह रब्बुल इज्जत हिसाब लेंगे। वजदु मा अमिलु हादिरा वला यज़लिमु रब्बुका अहदा, और तेरा रब किसी पर जुल्म नहीं करेगा। ये सारी आयात जो हैं, ये इंसान के जो अमाल का दफ्तर है उसकी हकीकत को हमारे सामने रखती हैं। यहाँ पर जो है ना माले हाजल किताब, यहाँ पे अमाल नामे की तरफ जो है वो इशारा है कि लोगों के करतूत, लोगों के अमाल, उनके अमल छोटे बड़े सारे सामने आएंगे। देखिए, मैं अक्सर सोचती हूँ, मैं डिजिटल रिकॉर्डर की रिकॉर्डिंग को जब सुनती हूँ, मैं पेज पलटती हूँ ना, तो वो भी जो है ना पेज पलटने की आवाज भी इसके अंदर आती है, यानी ये छोटी सी चिप है। लैपटॉप को देख लें, डिजिटल रिकॉर्डर को देख लें, आईपॉड को देख लें, जो कुछ भी अब चीजें बनती जा रही हैं, छोटी छोटी चिप है, और कितनी बड़ी बड़ी उसके अंदर कहानियां हैं, मूवीज हैं, और कितनी बड़ी और कितनी ज्यादा घंटों की उनकी कैपेसिटी है ना। तो अब आप देखें कि अगर इंसान इस तरह की चीजें बना सकते हैं, तो अल्लाह रब्बुल इज्जत जो है उसका जो इख्तियार है, उसका जो इख्तदार है, वो तो बहुत ही बड़ा है, वो तो बहुत ही मजबूत है। तो अब यहां पर हमें गौर इस बात पे करना है कि हम अल्लाह के पास क्या लेके जा रहे हैं, क्योंकि माल औलाद भी दुनिया में रह जाएगा। अगर हमारी औलाद नेक ना बनी और अगर हमने माल को अल्लाह के रास्ते में ना दिया, तो दुनिया में इंसान खाली हाथ आता है और खाली हाथ जो है वो दुनिया से जाता है, ना उसका माल साथ जाता है, ना उसके खादिम, ना नौकर, ना चाकर, ना घर, ना महल, ना जेवर, कुछ भी साथ नहीं जाता, बैंक बैलेंस सब कुछ दुनिया में रह जाता है। तो क्या साथ जाएगा जो हम अल्लाह के रास्ते में जो है वो देंगे? तो आइए हम दुनिया में रहते हुए आखिरत की तैयारी करें और गौर करें कि हम कहाँ पे खड़े हैं, हम क्या कर रहे हैं, और हमें जो है वो क्या करना चाहिए। तो हमें बाकियात सवालेहात की तरफ तवज्जो देनी चाहिए। اور کسی نے باقیات و صالحات نماز کو کہا تو آپ دیکھیں گے کیا آپ نماز باقاعدگی سے پڑھتی ہیں، کسی نے ذکر اذکار کو کہا تو کیا آپ ذکر اذکار کرتی ہیں، کسی نے نیک اولاد کو کہا تو آپ کی اور میری اولاد جو ہے وہ کہاں پہ کھڑی ہے، کیا کر رہی ہے، اور کسی نے جو ہے وہ سنن اور نوافل کو کہا، اور کسی نے مال کو کہا، اور کسی نے جو صدقہ جاریہ جو ہے وہ باقی رہنے والا علم جو ہے اس کو کہا، اور کسی نے برائیوں کو مٹانا اور نیکیوں کو پھیلانا اس کو کہا. تو بہرحال یہ وہ چیزیں ہیں جس کی ہمیں اللہ کے ہاں ثواب ملنے کی امید ہے، اور اب اس کے لیے ہم سب لوگوں کو فکر مندی کا اظہار کرنا چاہیے اور سوچنا چاہیے کہ میں کہاں پر جو ہوں وہ کھڑی ہوں. پھر آپ دیکھیے آیت نمبر 50 سے لے کر 59 تک، 50 سے لے کر 59 تک آدم علیہ السلام اور ابلیس کا جو واقعہ ہے اس کا حوالہ دیا ہے. قریش کو متنبہ کیا ہے کہ تم بالکل اسی طرح انکار کر رہے ہو جیسے ابلیس نے انکار کیا تھا، تم ابلیس کی پیروی کر رہے ہو، ابلیس کو اور اس کی اولاد کو تم اپنا معبود بنا رہے ہو، اور اپنی یہ روش جو ہے تم اس کو چھوڑ دو، اور قرآن جو ہے اس کو اپنے لیے جو ہے وہ رحمت بناؤ. وَإِذْ قُلْنَا لِلْمَلَائِكَةِ اسْجُدُوا لِآدَمَ فَسَجَدُوا إِلَّا إِبْلِيسَ، یاد کرو جب کہ ہم نے فرشتوں سے کہا کہ آدم کو سجدہ کرو تو انہوں نے سجدہ کیا مگر ابلیس نے نہیں کیا، إِلَّا إِبْلِيسَ، ابلیس نے نہیں کیا. كَانَ مِنَ الْجِنِّ، وہ جنوں میں سے تھا، فَفَسَقَ عَنْ أَمْرِ رَبِّهِ، اس لیے وہ اپنے رب کے حکم کی اطاعت سے نکل گیا. اب بتایا جا رہا ہے کہ ابلیس فرشتوں میں سے نہیں تھا بلکہ جنوں میں سے تھا، اور اس لیے جو ہے وہ اللہ کی اطاعت سے باہر ہو گیا. آپ کو پتا ہے نا کہ جو فرشتے ہیں وہ نافرمانی نہیں کر سکتے، ان کے پاس اختیار ہی نہیں ہے نا، وہ تو صرف اللہ کی اطاعت کرتے رہتے ہیں. تو جو ابلیس تھا اس نے اپنے اختیار کا استعمال کیا اور اس نے نافرمانی کی. اور یہ جو فسقہ ہے، فا سین قاف، اس کا لفظی معنی ہوتا ہے نکلنا. چوہا جب اپنے بل سے نکلتا ہے تب بھی یہ لفظ استعمال ہوتا ہے، فسقت الفارا، تو وہ اللہ کے حکم کی اطاعت سے نکل گیا. وہ کون تھا؟ وہ نافرمان تھا، اور اس نے جو ہے وہ سجدے سے انکار کیا اور رب کی اطاعت سے نکل گیا. اور یہ سجدہ کون سا تھا؟ یہ سجدہ تعظیمی تھا، یہ عبادت کا سجدہ نہیں تھا بلکہ تعظیمی سجدہ تھا، اور اللہ کے حکم کو سجدہ تھا، اس سے اس نے انکار کیا. اللہ تعالیٰ پوچھتے ہیں افتتخذونہ، کیا پس تم اس کو بناتے ہو، یعنی کیا تم جو ہے شیطان کو دوست بناتے ہو، وذریتہ، اور اس کی اولاد کو جو ہے وہ ابلیس کی جو اولاد ہے اس کو دوست بناتے ہو، اولیاء من دونی، مجھے چھوڑ کر، میرے علاوہ تم شیطان اور اس کی اولاد کو اپنا سرپرست بناتے ہو، اولیاء دوست بناتے ہو، وہم لکم عدو، حالانکہ وہ تمہارے دشمن ہیں. تو شیطان بھی اور اس کے چیلے بھی، اس کی جماعت بھی، اس کے لشکری بھی، اس کی ذریت بھی، وہ تمہارے لیے دشمن ہے. بئس للظالمین بدلا، بڑا ہی برا بدل ہے جسے یہ ظالم لوگ اختیار کر رہے ہیں. پھر فرمایا ما اشہدتہم خلق السماوات والارض ولا خلق انفسہم وما کنت متخذ المضلین عدودا. ما اشہدتہم، فرمایا کہ میں نے ان کو گواہ نہیں بنایا تھا، میں نے ان کو حاضر نہیں کیا تھا. جب آسمان و زمین کو پیدا کیا تھا تو میں نے آسمان و زمین کو پیدا کرتے وقت ان کو نہیں بلایا تھا. بلا خلق انفسہم، اور نہ خود ان کی اپنی تخلیق میں انہیں شامل کیا تھا. مطلب یہ ہے کہ یہ جو شیطان ہیں یہ تمہاری بندگی کے مستحق کیسے ہو گئے؟ بندگی کا مستحق تو وہ ہے جو کہ خالق ہے، اور خالق تو میں تھا، حتیٰ کہ آسمان و زمین کی تخلیق کو بنانا تو دور کی بات، بلکہ جب میں بنا رہا تھا تو اس وقت یہ شریک نہیں ہوئے تھے، یہ تو مخلوق ہیں، نہ تمہاری پیدائش کے وقت یہ میرے ساتھ شامل تھے، نہ آسمان و زمین کی پیدائش کے وقت یہ شامل تھے، تو لوگوں تم نے اس کی شیطان کی پوجا کرنی کیوں شروع کر دی؟ وَمَا كُنْتُ، اور نہیں تھا میں، مُتَّخِذَا کہ میں پکڑ لوں، میں بنا لوں، الْمُدِّلِّينَ، واد لام لام گمراہ کو کہتے ہیں اور مدلین جمع ہے، اور میں گمراہ کرنے والوں کو نہیں بنانے والا ہوں، ادودا، عین دواد دال، یہ کندھے سے کونی تک کے حصے کو کہتے ہیں، آپ کندھے کو اپنے کو ہاتھ لگائیں اور دیکھیں کونی تک کا حصہ، تو کندھے سے کونی تک کے حصے کو ادود کہتے ہیں، اور کسی کو کندھا دینا مطلب ہوتا ہے کسی کی مدد کرنا، تو کہا کہ میرا یہ کام نہیں ہے کہ گمراہ کرنے والوں کو اپنا مددگار بناؤں یا ان کا کندھا لے لوں، ان کی کونی لے لوں، تو کندھے سے کونی تک کا حصہ ادود ہے، کونی سے درمیانی انگلی کے آخری جو سرا ہے، درمیانی انگلی کے آخری سرے تک کا جو حصہ ہے اس کو زرا ان کہتے ہیں، زال را الف عین، اور جناحا پہلے پڑھ چکی ہیں کہ ان دونوں کا مجموعہ یعنی کندھے سے انگلی کے سرے تک جو ہے یہ جناح کہلاتا ہے، کندھا بھی کندھے سے لے کے کونی تک کا حصہ، پھر کونی سے لے کے درمیانی انگلی کا آخری سرا یہ جناح کہلاتا ہے، یعنی پورا بازو. بہرحال یہاں پہ اللہ رب العزت نے جو ہے یہ بات بتائی ہے کہ میں جو ہوں گمراہ کرنے والے جو شیطان ہیں ان کو اپنا دست و بازو نہیں بنانے والا، یہ تو خود ہی بے بس ہے، یہ مجبور ہیں، یہ کسی چیز پر قدرت ہی نہیں رکھتے، تو تم نے ان کی پوجا کرنی کیوں شروع کر دی؟ پھر مزید ان کی بے بسی کا ذکر کیا ہے، فَيَوْمَ يَقُولُ نَادُوا شُرَكَاءَ الَّذِينَ زَعَمْتُمْ فَدَعَوْهُمْ فَلَمْ يَسْتَجِيبُوا لَهُمْ وَجَعَلْنَا بَيْنَهُمْ مَوْبِقًا، کہ جس دن اللہ ان کو پکارے گا، وَيَوْمَ يَقُولُ، اور جس دن اللہ کہے گا، نادو، نادو جو ہے اس کے معنی کیا ہے کہ بلاؤ شرکائیہ میرے شریکوں کو، اللہ تعالیٰ فرمائے گا کہ پکارو بلاؤ میرے شریکوں کو، الذین زعمتم، وہ جن کو تم گمان کرتے تھے الہ ہونے کا، یعنی تمہارا یہ گمان تھا کہ وہ خدائی میں شریک ہے، ان کو بلاؤ، فدعوہم، پھر وہ ان کو بلائیں گے، فلم یستجیبوا لہم، پھر وہ ان کو کچھ بھی جواب نہیں دے سکیں گے، یعنی اب جو شرک کرنے والے ہیں وہ اپنے معبودوں کو پکاریں گے مگر وہ ان کی مدد کو نہیں آئیں گے، کچھ بھی جواب نہیں دیں گے، وَجَعَلْنَا بَيْنَهُمْ مَوْبِقًا، اور ہم بنا دیں گے ان کے درمیان ہلاکت کی جگہ، ہلاکت کا گڑا، مَوْبِقًا لفظ جو ہے اس کا روٹ ہے وَوْ بَا قَاف، اس کے معنی ہے تباہی کا گڑا، ہلاکت کا کھڈ، ہلاکت کا مقام، یہ ظرف مکان ہے، اور مراد ہے جہنم کا وہ خاص درجہ جہاں پہ لوگ جو ہیں وہ گڑے کے اندر ہوں گے، مفسرین کہتے ہیں ہلاکت کی ایسی جگہ کہ ایک طرف آگ ہے تو دوسری طرف کھائی ہے، نہ پائے رفتن نہ جائے ماندن، ایسا ہوتا ہے نا کہ آگے بڑھ رہے ہیں تو کھڈ ہے کھائی ہے، اور اگر پیچھے رہتے ہیں تو پیچھے بھی خطرہ ہے، آگ لگی ہوئی ہے، کوئی بھی مشکل ہے، تو موبقہ جو ہے ایسے ہلاکت کے گڑے کے لیے یہ لفظ جو ہے وہ استعمال کیا جاتا ہے کہ یہ لوگ جو ہے یہ شرک کرنے والے لوگ جو ہے اور ان کے جو معبود ہیں یہ کہاں پہ ہوں گے، بس ایک ہلاکت کا گڑا ہوگا جس میں یہ لوگ موجود ہوں گے، ورل مجرمون النار، سارے مجرم اس دن آگ کو دیکھیں گے، فظنوا، اور وہ سمجھ لیں گے، انہم مواقعوها، وقاف عین اس کا مطلب ہوتا ہے واقعہ ہونا، گرنا، انہم مواقعوها، اور وہ سمجھ جائیں گے کہ اب ہمیں اس میں گرنا ہے، ولم یجدوا عنها مصرفا، اور وہ اس سے بچنے کے لیے کوئی جائے پناہ جو ہے وہ نہ پا سکیں گے، انہیں کوئی بھی جائے پناہ نہیں ملے گی، وہ بچ ہی نہیں سکتے، تو یہاں پہ جو شرک کرتے ہیں، جو اللہ کی نافرمانی کرتے ہیں، یہاں پہ ان کا انجام بتایا جا رہا ہے. پھر فرمایا یہ آیت نمبر 54 میں، وَلَقَدْ صَرَّفْنَا فِي هَذَا الْقُرْآنِ لِلنَّاسِ مِنْ كُلِّ مَثَلٍ، کہ ہم نے इस कुरान में लोगों को तरह तरह से समझाया। स्वाद राफा सर्राफा युसर्रिफू, इसके मानी होते हैं रुख फेरना, किसी चीज के रुख को बदल देना, जैसे जग है तो उसको उल्टा कर दिया जाए। हवाओं की गर्दिश के लिए भी इस्तेमाल होता है, दिलों की हालत को तब्दील करने के लिए भी ये लफ्ज इस्तेमाल किया जाता है। तो बहरहाल अल्लाह रब्बुल इज्जत यहाँ पे फरमा रहे हैं कि हमने कुरान में फेर फेर कर तरह तरह से लोगों को समझाया है, यानी तौहीद का मजमून और कयामत की बात और आखिरत की तैयारी और हुस्ने अमल और वाज नसीहत, सारी बातें अल्लाह ताला ने लोगों को तरह तरह से समझाई हैं ताकि लोग जो हैं वो समझ जाएं। लेकिन लोगों का हाल क्या है कि वो समझते नहीं हैं, वो कुफर करते हैं, शिर्क करते हैं। तो बनी नौ इंसान की हदायत के लिए कुरान में पिछली कौमों के वाकयात और बहुत सी मिसालें जो हैं अल्लाह ताला ने इसलिए उनको मुख्तलिफ तरीके से बयान किया है, फेर फेर कर बयान किया है ताकि लोग उसको समझें और हदायत हासिल करें। बिल्कुल ये मसल हर तरह की मिसाल दी है। फकान अल इंसानु अक्सर शैइन जदला, मगर इंसान बड़ा ही झगड़ालू वाकया हुआ है। अब आप देखें कि जदल जो है ये झगड़े के लिए ये लफ्ज इस्तेमाल किया जाता है कि किसी के साथ जो है वो झगड़ा करना, और इंसान क्या करता है अपनी गलती को तस्लीम नहीं करता और वो झगड़ा करता है। जैसे जो है वो एक हदीस है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कयामत के दिन एक शख्स कुफार में से पेश किया जाएगा, इससे सवाल होगा कि हमने जो रसूल भेजा था इसके मुतालिक तुम्हारा क्या अमल रहा। वो कहेगा ऐ मेरे परवरदिगार, मैं तो आप पर भी ईमान लाया, आपके रसूल पर भी, और अमल में इनकी अताअत की। अल्लाह ताला फरमाएंगे ये तेरा अमाल नामा सामने रखा है, इसमें तो ये कुछ भी नहीं। ये शख्स कहेगा कि मैं तो इस अमाल नामे को नहीं मानता। अल्लाह ताला फरमाएंगे ये हमारे फरिश्ते तो तुम्हारी निगरानी करते थे, वो तेरे खिलाफ गवाही देते हैं। ये कहेगा मैं इनकी गवाही भी नहीं मानता और ना इनको पहचानता हूँ, ना मैंने इनको अपने अमल के वक्त देखा है। अल्लाह ताला फरमाएंगे तो ये लोहे महफूज सामने है, इसमें भी तेरा यही हाल लिखा है। वो कहेगा मेरे परवरदिगार आपने मुझे जुल्म से पनाह दी है या नहीं। अल्लाह ताला फरमाएंगे बेशक जुल्म से तू हमारी पनाह में है। तो अब वो कहेगा कि ऐ मेरे परवरदिगार मैं ऐसी गैबी गवाहियों को कैसे मानूं जो मेरी देखी भाली नहीं, मैं तो ऐसी गवाही को मान सकता हूं जो मेरे नफ्स की तरफ से हो। इस वक्त इसके मुंह पर मोहर लगा दी जाएगी और इसके हाथ पांव इसके कुफ्र और शिर्क पर गवाही देंगे, इसके बाद इसको आजाद कर दिया जाएगा और जहन्नुम में डाल दिया जाएगा। और इस हदीस को सही मुस्लिम ने रवायत किया है। वकानल इंसानु अक्सर शैइन जदला, इंसान क्या करता है मुख्तलिफ दलीलें देकर मुख्तलिफ बातें करके वो कहता है कि ये मसला था, ये मसला था, ये मुश्किल हो गई, ये उजर था, इसलिए मैं ये नेकी नहीं कर सका। एक और मैं आपके सामने वाकया रखती हूँ। हजरत अली रजी अल्लाह अन्हु फरमाते हैं एक दिन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हमारे यहाँ तशरीफ लाए और हम दोनों यानी हजरत अली और हजरत फातिमा उनको मुखातिब करके कहा कि तुम लोग तहज्जुद की नमाज क्यों नहीं पढ़ते। मैंने जवाब दिया या रसूलल्लाह हमारे नफ्स अल्लाह के हाथ में है, वो चाहेगा कि हम उठे तो उठ जाएंगे। ये सुनकर आप फौरन वापस चले गए और अपनी रान पर हाथ रखकर फरमाया वकान अल इंसानु अक्सर शैइन जदला, वकान अल इंसानु अक्सर शैइन जदला। इसे बुखारी ने रवायत किया है, यानी हजरत अली रजी अल्लाह उन्होंने अपने कसूर का इतराफ करने की बजाय मशीयत इलाही का जब उजर पेश किया और अपने इख्तियार की तरफ तवज्जो ना की जो अल्लाह ताला ने इंसान को अता किया है, तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो थे आपको ये बात अच्छी ना लगी, आप अपनी रान पर हाथ रखकर कहने लगे वकान अल इंसानु अक्सर शैइन जदला। तो इससे जो है वो क्या बात पता चलती है कि इंसान जो है वो झगड़ालू वाकया हुआ है, अक्सर बातों में वो क्या करता है कि कुछ ना कुछ जो है वो बात करता है। और अब मैं एक बात पे सोच रही थी کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرض نماز کا نہیں ان سے پوچھا تھا، تہجد کا پوچھا تھا. دو باتیں میرے سامنے آ رہی تھی، ایک تو جو ہے وہ فرض نماز تو پڑھتے تھے نا، تہجد کا پوچھا. دوسری بات یہ کہ رسول اللہ صلی اللہ علیہ وسلم کو اپنی اولاد کی بھی تہجد کی کتنی فکر تھی نا، اور خود وہ باقاعدگی سے تہجد رسول اللہ صلی اللہ علیہ وسلم پڑھا کرتے تھے. پھر آپ دیکھیے کہ آیت نمبر 55 ہے. اب یہاں پر جو ہے اللہ رب العزت نے جو ہے وہ ڈرایا ہے، فرمایا وما منع الناس ان یؤمنوا، اور نہیں منع کیا لوگوں کو کہ وہ ایمان لے آئیں. تو لوگوں کو ایمان کے لانے سے کس چیز نے منع کیا؟ فما منع الناس ان یؤمنوا اذ جاءهم الهدی، تو جب لوگوں کے سامنے ہدایت آئی تو اس پر ایمان لانے سے، اسے ماننے سے لوگوں کو کس چیز نے منع کیا کہ وہ وَيَسْتَغْفِرُوا رَبَّهُمْ، کہ وہ اپنے رب سے معافی مانگیں، یعنی اپنے رب سے معافی مانگیں اور ہدایت پر ایمان لے آئیں، تو لوگوں کو اس چیز سے کس نے منع کیا؟ إِلَّا أَن تَأْتِيَهُمْ، سوائے اس کے کہ آ جائے سنت الاولین، پہلے لوگوں کے ساتھ جو کچھ ہوا، پہلے لوگوں کی سنت، اور یاتیہم العذاب قبولا، یا یہ کہ وہ عذاب کو سامنے آتا ہوا دیکھ لیں. اب یہاں پر اللہ رب العزت نے یہ بات کو سامنے رکھا ہے کہ لوگ جو ہیں سمجھانے کے باوجود، دلائل اور مثالوں کے باوجود حق کو کیوں جھٹلاتے ہیں، اس کی کیا وجہ ہے کہ ایمان ہی نہیں لاتے، استغفار ہی نہیں کرتے، کیوں؟ فرمایا کہ اس کی اصل وجہ یہ ہے کہ وہ یہ چاہتے ہیں کہ آ جائیں ان کے ساتھ بھی وہی کچھ ہو جو کہ پچھلی قوموں کے ساتھ ہوا. انتاتیہم سنت الاولین، اس کے معنی کیا ہے کہ جو کچھ پچھلی قوموں کے ساتھ ہوا تو یہ چاہتے ہیں ان کے ساتھ بھی وہی کچھ کیا جائے. او یاتیہم العذاب قبولا، یا یہ کہ وہ عذاب کو سامنے سے آتا ہوا دیکھ لے. یہ کیا چاہتے ہیں؟ یہ انکار کرنا چاہتے ہیں، اور چاہتے ہیں کہ ان کی نافرمانی کے نتیجے میں ان پر جو ہے وہ عذاب آ جائے. تو اس لیے نہ یہ ایمان لا رہے ہیں اور نہ ہی یہ استغفار کر رہے ہیں. تو اہل مکہ بھی کیا کر رہے تھے، جب انہیں عذاب سے ڈرایا جاتا تھا تو وہ کہتے تھے کہ آپ عذاب کیوں نہیں لے آتے، کہتے تھے کہ جب عذاب آئے گا تو پھر دیکھا جائے گا. تو یہاں پہ بھی یہ سوال جو ہے ان لوگوں سے جو ہے وہ پوچھا گیا ہے کہ لوگ اللہ کی آیات پر، اللہ کے کلام پر ایمان کیوں نہیں لاتے، ان کو ایمان لانا چاہیے. پھر آیت نمبر 56 میں اللہ رب العزت نے رسولوں کو بھیجنے کا مقصد بتایا، ان کی بعثت کا مقصد. وَمَا نُرْسِلُ الْمُرْسَلِينَ إِلَّا مُبَشِّرِينَ وَمُنذِرِينَ، رسولوں کو ہم اس کام کے سوا اور کسی غرض کے لیے نہیں بھیجتے کہ وہ خوشخبری دینے والے اور ڈرانے والے بن جائے. مبشر واحد ہے، مبشرین جمع ہے، منذر واحد ہے اور منذرین جو ہے وہ جمع ہے. تو رسولوں کو ہم صرف اس لیے بھیجتے ہیں کہ وہ لوگوں کے ایمان لانے پر، عمل صالح کرنے پر انہیں خوشخبری دیں، اور وہ لوگ جو انکار کریں، جو کافر اور بدکار ہیں، تو انہیں جہنم سے ڈرائیں. وَيُجَادِلُ الَّذِينَ كَفَرُوا، فرمایا کہ جھگڑا کرتے ہیں. جدل جو ہے نا، اوپر آپ نے پڑھا جیم دال لام، اور یہاں پہ اسی کی فیملی کا لفظ ہے یجادلو، اور وہ لوگ جھگڑا کرتے ہیں. الذین کفروا، وہ لوگ جنہوں نے کفر کیا، کیسے جھگڑا کرتے ہیں؟ بالباطلی، باطل کے ساتھ. تو کفر کرنے والے جو ہیں وہ باطل کے ہتھیار لے کر حق کو جھٹلانا چاہتے ہیں. لِيُدْهِدُوا بِهِ الْحَقَّ، تاکہ وہ پھسلا دیں، جھٹلا دیں سچی بات کو. دال ہا دعات جو ہے اس کا روٹ ہے لِيُدْهِدُوا کا، اور اس کے معنی ہے، اصل اس کے معنی ہے پھسلنا، दहादत रिज लोहू, पांव के फिसलने के लिए भी ये लफ्ज इस्तेमाल होता है कि उसका पैर फिसल गया। और यहां से ये लफ्ज उधार के मानी लेकर किसी चीज के जवाल के लिए, किसी चीज के टलने और ढल जाने के लिए भी इस्तेमाल होने लगा। तो ये लोग क्या करते हैं, ये चाहते हैं कि दीने इस्लाम जो है उसको जवाल आ जाए, उसको ये नीचा दिखा दें, उसको फिसला दे, जायल कर दे, बातिल कर दे। वत्तखज़ू आयाती, और इन्होंने पकड़ लिया है आयात को, तंबीहात को, क्या किया है कि जो अल्लाह की आयात हैं और जो तंबीहात इन्हें की गई हैं, वमा उन्जेरू, और जो इन्हें डराया गया है, तो उसके साथ क्या करते हैं, हुजुआ, उसको मजाक उड़ाते हैं उसका। यहाँ पे जो काफिर हैं इनका जो है वो तर्ज अमल बताया जा रहा है कि नबियों के डराने और खुशखबरी देने के अमल पर, बजाय इसके कि ये लोग ईमान लाएं, तो ये लोग जो हैं वो क्या करते हैं, हक को झुटलाते हैं, हक को मिटाना चाहते हैं, फिसलाना चाहते हैं और उसका मजाक उड़ाते हैं। फिर आयत नंबर 57 में अल्लाह रब्बुल इज्जत फरमाते हैं, वमन अज़लमु मिम्मन ज़ुक्किरा बि आयाति रब्बिही, और उस शख्स से बढ़कर जालिम जो है वो कौन होगा कि जिसे उसके रब की आयात सुनाकर नसीहत की जाए, फ़आरदा अन्हा, तो अल्लाह की आयात से मुंह फेर ले, व नसिया, और उस अपने बुरे अंजाम को भूल जाए, मा कद्दमत यदाहू, कि वो अमल जो उसने अपने हाथों से आगे भेजे हैं। तो यदाहू जो है इसका रूट है या दाल या, तो जो इंसान अमल आगे भेजता है ना उसको तो इंसान भूल जाता है, और करता क्या है कि अल्लाह की आयात से जो है वो इनकार करता है, उसका मजाक उड़ाता है, उससे मुंह फेरता है। इन्ना जालना अला कुलूबिहिम अकिन्नतन, कहा कि हमने इनके दिलों पर गिलाफ चढ़ा दिए हैं। यहाँ पे अकिन्नतन लफ्ज जो है ये इस्तेमाल किया गया है, इसका रूट है काफ नून नून, और ये लफ्ज जो है ये इसकी जमा अकनान भी आती है और अकिन्नतन भी आती है, और अकिन्नतन जो है ये पर्दे को कहते हैं, खिलाफ को कहते हैं, और ये लफ्ज जो है इस्तेमाल किया जाता है जैसे किसी चीज से छुपने के लिए पर्दे के तौर पर, या किसी चीज से बचने के लिए, और ये लफ्ज जो है जैसे मानवी तौर पे भी इस्तेमाल होता है, जैसे दिल के अंदर, किसी के दिल के अंदर जो है वो हसद जो है उसकी वजह से रुकावट हो जाए, पर्दा हो जाए, और जैसे धूप से बचने के लिए आप किसी जगह जाके छुप जाए उसके लिए भी आता है, या दिल के अंदर किसी के राज को छुपा लिया जाए तो दिल के लिए भी ये फिर अकिन्नतन लफ्ज आता है। तो कहा कि इनके दिलों पर हमने गिलाफ चढ़ा दिए हैं, इनके जो दिल हैं इन पर हमने पर्दे डाल दिए। किस चीज के पर्दे, इनकी बदअमलियों के, जैसे गुनाह करने पर दिल पर स्याह धब्बा लग जाता है ना, तो फिर हदायत की बातें समझ नहीं आती। तो दिल पर चूंकि गिलाफ चढ़ा दिए हैं अन यफ़क़हूहू, तो इसलिए ये अल्लाह की बातों को, हदायत की बातों को समझते नहीं है, कुरान की बातों को समझते नहीं है। वफी आज़ानिहिम वक्रा, और इनके कानों में हमने गिरानी पैदा कर दी है। वो काफ़रा जो है ये बोझ के लिए इस्तेमाल किया जाता है, कुरान में बोझ के लिए 7 लफ्ज आए हैं, और वक्र का इस्तेमाल अमूमन मानवी बोझ के लिए होता है, जैसे किसी के कान जो है वो बहरे हों, वो ऊंचा सुने, तो कहते हैं कि फी ओजो नहीं वक्रुन, या किसी के दिल के अंदर जो है वो कीने का बोझ हो और उसकी वजह से फिर वो बात को समझे ही नहीं, फी सदरे ही वक्रुन भी इस्तेमाल होता है, और कानों के अंदर अगर मैल हो जिसकी वजह से इंसान सुन ना सके तो भी वक्र का लफ्ज आता है। फी आजानिहिम वक्रा, और इनके कानों पर हमने बोझ जो है वो डाल दिया है इनकी बदअमली की वजह से। पीछे आपने पढ़ा था ना, सुम्मुम बुकमुन उम्युन फहुम ला यरजऊन, वहां और अंदाज था, वइन तदउहुम, और अगर तुम इन्हें बुलाओ, इलल हुदा, हदायत की तरफ, फलन यहतदू, तो ये हरगिज हदायत नहीं पाएंगे, और अगर तुम इन्हें हदायत की तरफ बुलाओ कभी राह रास्त पर नहीं आएंगे, اذن ابدا، اس وقت کبھی بھی، یعنی خواہ تمہیں ہدایت کی طرف کتنا بلاؤ، یہ اس حالت میں کبھی ہدایت نہیں پائیں گے. تو جو اپنے دل پر کفل چڑھا لیتا ہے، جو اپنے کانوں کو بند کر لیتا ہے، ایسے لوگ نصیحت مانا نہیں کرتے، وہ ہلاکت کے گڑے میں گر کر جو ہے وہ ہلاک ہو جاتے ہیں. جدلا جھگڑالو لوگ ہیں، ہزوا مذاق اڑاتے ہیں، او یاتیہم العذاب قبولا، عذاب کے منتظر رہتے ہیں. اور وجعلنا بینہم موبقا، انہوں نے اپنے عملوں سے ہلاکت کے گڑے کھود رکھے ہیں اور بڑے ہی بد عمل ہیں. پر ربک الغفور ذو الرحمہ، تیرا رب بڑا ہی درگزر کرنے والا اور رحیم ہے. یہاں پہ اللہ رب العزت کا بڑا ہی خوبصورت تعارف کروایا جا رہا ہے کہ اتنی بد عملیاں ہیں، اتنی نافرمانیاں ہیں، اور انسان کا کفر اور شرک کرنا ہے، لیکن اللہ کیسا ہے؟ وَرَبُّكَ الْغَفُورُ ذُو الرَّحْمَةِ، تیرا رب بڑا درگزر کرنے والا ہے، بڑا ہی رحم کرنے والا ہے. گناہوں کی وجہ سے، جرائم کی وجہ سے ہونا تو یہ چاہیے تھا فوراً عذاب آ جاتا، جلد عذاب آتا، لیکن پھر بھی اللہ تعالیٰ جو ہے وہ عذاب میں تاخیر کر رہے ہیں. کیوں؟ ذو الرحمہ رحم کرنے والا ہے، بڑا مہربان ہے. لو یواخذہم بما کسبوا لعجل لهم العذاب، وہ ان کے کرتوتوں پر انہیں اگر پکڑنا چاہتا تو جلدی ہی عذاب دے دیتا. بل لهم موعد لن یجدوا من دونہ موئلا، مگر ان کے لیے وعدے کا ایک وقت مقرر ہے. بل لهم موعد، موعدن جو ہے اس کے معنی ہے ایک وقت مقرر، کسی چیز کا جیسے وعدہ کر لیا جائے نا، تو ان کے لیے وعدے کا ایک وقت مقرر ہے. ایک وقت ہے جب قیامت آئے گی، جب جو ہے وہ ان کی موت آئے گی، یا دنیا میں اگر عذاب بھیجنا ہے اللہ نے تو عذاب آئے گا. تو جو وقت مقرر ہے اس سے پہلے نہیں اللہ دے گا. لن یجدو من دونہ موئلا، اور اس سے بچ کر یہ بھاگ نکلنے کی کوئی راہ نہ پائیں گے. موئلہ جو ہے اس کا روٹ ہے واو حمزہ لام، اور اس کے معنی ہوتے ہیں پناہ گاہ، راہ فرار، ایسی جگہ جہاں انسان اور مویشی جو ہے وہ آ کر اکٹھے ہو جائیں. کوئی خطرہ ہے چوری چکاری کا، یا کوئی مشکل پریشانی ہے، تو انسان بھی اور جو جانور ہیں وہ وہاں پر آ کر جو ہے وہ اکٹھے ہو جائیں. موئلہ، لوٹنے کی جگہ، جائے پناہ، یہ اسم ظرف ہے. فرمایا کہ جب وہ وقت آئے گا، تو جب قیامت آئے گی یا اللہ کا عذاب آئے گا، تو اس سے بچ کر بھاگ نکلنے کی یہ کوئی راہ نہ پا سکیں گے. پھر آیت نمبر 59 فرمایا وَتِلْقَ الْقُرَى، یہ بستیاں ہیں، قریہ واحد ہے اور قرآن جو ہے اس کی جمع ہے، کہ یہ ہیں بستیاں. اہلکناہم، ہم نے ان کو ہلاک کر دیا. لما ظلموا، جب انہوں نے ظلم کیا تو ہم نے انہیں ہلاک کر دیا. وجعلنا لمہلکہم موعدا، اور ان میں سے ہر ایک کی ہلاکت کے لیے ہم نے ایک وقت مقرر کر رکھا تھا. تو یہاں پہ اللہ تعالیٰ بتا رہے ہیں کہ یہ قوم عاد، قوم ثمود، قوم شعیب، قوم لوط وغیرہ، یہ بستیاں جن سے مدینہ کے لوگ وہاں سے گزرتے تھے، مکہ کے لوگ مدینہ کی طرف جب جاتے تو گزرتے، تو اللہ تعالیٰ کہہ رہے ہیں کہ یہ تمہارے راستوں پر موجود ہیں، ہم نے ایسے ہی انہیں مارا نہیں. جب انہوں نے جو ہے وہ ظلم کیا، زیادتی کی، یہ حد سے بڑھ گئے، انہوں نے ہدایت کو قبول ہی نہ کیا، تو ہم نے بھی ان کو تباہ و برباد کر دیا، ہلاک کر دیا. وَجَعَلْنَا لِمَهْلِكِهِمْ مَوْعِدًا، اور ان میں سے ہر ایک کی ہلاکت کے لیے ہم نے ایک وقت جو ہے وہ مقرر کر رکھا تھا. تو یہاں پہ کفارِ قریش کو تنبیہ کی جا رہی ہے، ڈرایا جا رہا ہے کہ جب اللہ کے عذاب کا وقت آتا ہے تو کوئی اس کو ٹال نہیں سکتا، دنیا کی کوئی طاقت اس سے اپنے آپ کو بچا نہیں سکتی. تو تم عذاب کا مطالبہ مت کرو، بلکہ اپنے عملوں کو درست کرو. تو یہ سبق جو ہے ہمیں کیا پیغام دیتا ہے؟ کہ ہم جو ہیں وہ اپنے اعمال کو درست کریں. دنیا کی زندگی جو بہت ہی تھوڑی سی ہے, بہت ہی مختصر ہے, اور ہمیں بہار تو یاد رہتی ہے, خزاں کو کیوں بھول جاتے ہیں؟ جوانی تو یاد رہتی ہے, بڑھاپا کیوں بھول جاتے ہیں؟ زندگی میں کھوئے کھوئے ہیں, موت کو کیوں بھول گئے؟ ایک مسافر تھا کچھ دیر ٹھہرا یہاں, اپنی منزل کو آخر روانہ ہوا. بات کل کی ہے محسوس ہوتا ہے یوں, جیسے بچھڑے ہوئے ایک زمانہ ہوا. تو یہ دنیا کی زندگی بہت ہی تھوڑی ہے, بہت ہی مختصر ہے. آئیے اس دنیا میں رہتے ہوئے آخرت کی تیاری کریں, باقیات و صالحات جو ہے اس کی جو ہے وہ فکر کریں. اور مال حاضل کتاب لا یغادر صغیرتا ولا کبیرتا الا احصاها, اور سوچیں کہ ہمارا نام اعمال جو ہے وہ کیسا ہے, ہم کہاں پہ کھڑے ہیں, ہم کیا کرتے ہیں, فرائض کا معاملہ, نوافل کا معاملہ, صدقہ خیرات کا, حقوق العباد کا. کیونکہ قیامت کی تاریکیاں جو ہیں وہ بڑی سخت ہیں, وہ بڑی ہی گھٹا ٹوپ اندھیرے ہیں. وہاں پہ قیامت کے بڑے ہولناک منظر ہیں جو ہمیں قرآن اور حدیث سے پتہ چلتے ہیں. تو اس کے لیے پھر ہمیں کیا کرنا چاہیے؟ ہمیں سوچنا چاہیے کہ دنیا میں رہتے ہوئے ہم آخرت کی تیاری کریں. تو اللہ تعالی ہمیں آخرت پسندی والا بنائے, ہمیں آخرت سے محبت کرنے والا بنائے, ہمیں دنیا کی حقیقت جو ہے کاش کہ ہمیں سمجھ میں آ جائے, اور میں اور آپ دنیا میں رہتے ہوئے اپنا محاسبہ کیا کریں جیسے رسول اللہ کرتے تھے اور جیسے آپ کے صحابہ کرتے تھے. عبداللہ بن مبارک رحمت اللہ علیہ ایک دفعہ سفر میں تھے اور چراغ جو تھا نا اس کا تیل ختم ہو گیا اور وہ بجھ گیا اور ہر طرف اندھیرا ہو گیا. اب تھوڑی دیر کے بعد جب محنت سے چراغ روشن کیا گیا تو لوگوں نے دیکھا کہ عبداللہ بن مبارک کی آنکھوں سے زاروں قطار آنسو بہ رہے ہیں, ان کی داڑھی تر ہو چکی تھی اور وہ زاروں قطار رو رہے تھے. تو لوگوں نے رونے کی وجہ پوچھی تو پتا چلا کہ وہ تھوڑی دیر کے اندھیرے نے ان کو قبر کا اندھیرا یاد دلا دیا, ان کو قیامت کے دن حشر کے میدان کے اندھیرے اور رسوائی جو تھا اس کا پیغام دیا, اور وہ تھوڑی دیر کے اندھیرے میں جو ہے وہ اگلی دنیا کے اندھیروں کی طرف چلے گئے, اپنے عملوں کے اندھیروں کی طرف سوچنے لگے کیا بنے گی اگر میری قبر میں اندھیرا ہوا, اگر حشر کے میدان میں, اگر پل سے رات پر مجھے اندھیرے سے سابقہ پیش آیا. تو پیاری بہنوں, ہمیشہ لمحہ لمحہ, پل پل, قدم قدم, کروٹ کروٹ میں اور آپ جو ہے وہ دنیا میں رہتے ہوئے آخرت کی تیاری کریں. اللہ مجھ سے اور آپ سے راضی ہو جائے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک.